आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउतको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
धनगढीका सरकारी कार्यालयमा 500 जना कर्मचारी अनुपस्थित, जिल्ला प्राविधिक कार्यालयका 24 कर्मचारी मध्ये प्रमुख सहित 22 जना बेपत्ता।
धनगढी उपमहानगरपालिकाद्वारा मोहना पुल अतरिया सडकको चौडाइ घटाउने चलखेल, सडकको 15 फिट चौडाइ घटाउन मन्त्रालयलाई पत्र, विकास विरोधी कार्य गरिरहेको भन्दै जनप्रतिनिधिहरूको चर्को आलोचना।
विगतका बाचा पुरा नगरेको भन्दै धनगढीको बुद्ध चोकका बासिन्दाद्वारा राजनीतिक दलका नेताहरूलाई टोल प्रवेशमा निषेध, पहिलेका बाचा पुरा नगरी टोल नछिर्न चेतावनी।
र बझाङका उम्मेद्वारहरूको मुख्य एजेन्डा चैनपुर ताक्लाकोट सडक निर्माण, भोलि हुने दोस्रो चरणको मनोनयनका लागि शीर्ष नेताहरू गृह जिल्लामा।
म पनि बुढो भइसके, त पनि केही गर्न त्यस्तै डुलिराख्या हुन्छ।
हिजो आज त्यसै कहाँ डुलिरहेको छु त बुवा, म त क्रिएटिभ इन्स्टिच्युटमा गएर कोरियन भाषाको कक्षा लिइरहेको छु।
होइन, अनि के आर्ट्स त कक्षा लिएर?
मेरा साथीहरू थिए नि हरि प्रकाश, तिनीहरू त्यसै कोरिया गएका होइनन् नि। लामो अनुभव बोकेको सुपको पहिलो कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटबाट पढेर अनि कोरिया गएका हुन्। विगत 5 वर्षदेखि सुपमा सबैभन्दा उत्कृष्ट रिजल्ट दिन सफल, नियमित इक्जाम तथा फिडब्याक सेसन हुने, 250 भन्दा बढी विद्यार्थीलाई पास गरी कोरिया पठाउन सफल तथा कोरियन भाषाका विज्ञद्वारा धनगढी र काठमाडौँमा कक्षा सञ्चालन हुँदैछन्। रिजल्ट अलवेज पोजिटिभ, इन्स्टिच्युट ओन्ली क्रिएटिभ, क्रिएटिभ इन्स्टिच्युट, कृष्ण मन्दिर अगाडि, एलेनचोक धनगढी, 9814-6346-34, 0991-524-564।
कृषि र किसानको एउटै रोजाई, दिनेश मोटर्स।
हजुर, किसानहरूका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, घाँस काट्ने मेसिन, स कटर, रुखको हाँगा र दाउरा काट्न सकिने, हेज ट्रिमर, फुलको लेभल मिलाउने, क्रप कटर, होल बनाउने, प्रेसर वासर, गाडी धुलाई गर्न सकिने,
स्प्रे ट्याङ्की लामो र छोटो दूरीसम्म छर्न सकिने, मकै थ्रेसर, मकै छोडाउने मेसिन, जेनेरेटर 1 HP देखि 14 HP सम्म, डिजल र पेट्रोल वाला, मिनी टिलर 6 HP देखि 7 HP सम्म, मिनी टिलरमा लगाउने रिपर,
धान गहुँ काट्ने मेसिन, कृषि कार्यमा प्रयोग गर्ने औजारहरू र घर निर्माणमा प्रयोग हुने औजारहरू,
साथै ब्याट्रीको प्रयोग नगरी चार्जरबाट स्टार्ट गर्न सकिने सेल्फ स्टार्ट पावर टेलर पनि उपलब्ध छ। कृषि र किसानका लागि दिनेश मोटर्स प्राइभेट लिमिटेड, सुदूरपश्चिम बस व्यवसायी समितिको सपिङ कम्प्लेक्स, धनगढी 416-192।
आजको खबर अब विस्तारमा। खबरको सुरुवात कर्मचारीको मनपरेको खबरबाट गरौं। जिल्ला प्रशासन कार्यालय कैलालीले आज गरेको सरकारी कार्यालयको छड्की अनुगमनमा धनगढीमा मात्रै धेरै सरकारी कार्यालयका प्रमुख सहित झण्डै 500 कर्मचारी कार्यालयमा अनुपस्थित पाइएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले आज 4 टोली बनाएर धनगढी नगर क्षेत्रका 50 सेवाग्राहीको भिडभाड हुने कार्यालयहरूमा छड्की अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दिनुभएको जानकारी अनुसार जिल्ला प्राविधिक कार्यालय कैलालीमा कार्यरत 24 जनामध्ये प्रमुख इन्जिनियर मनिष अर्याल सहित 22 जना कर्मचारीहरू अनुपस्थित भेटिएका छन्। प्रमुख इन्जिनियर आर्य लामो समयदेखि जानकारी बिना कार्यालयमा अनुपस्थित रहेको बताइएको छ। यस्तै सेती अञ्चल अस्पतालमा पनि 81 जना कर्मचारी अनुपस्थित भेटिएका छन्। स्वास्थ्य जस्तो संवेदनशील निकायमा यत्तिका कर्मचारी अनुपस्थित देखिएका हुन्। दशैं तिहारमा बिदा गएको धेरै कार्यालयका प्रमुखहरू पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको भिडभाड हुने र विकासीय अड्डाहरूलाई अनुगमनमा प्राथमिकता दिएको थियो। विकास निर्माणका कार्यले हरूमा पनि कार्यालय प्रमुख र प्राविधिकहरू बढी अनुपस्थित भेटिएका छन्। लामो समयदेखि सरकारी कार्यालयहरूमा सेवाग्राहीको काम समयमा नहुने, कर्मचारी छैनन् भनेर फर्किनुपर्ने अवस्था व्यापक देखिएको थियो। धनगढी उपमहानगरपालिकामा पनि कर्मचारी नभेटिने गरेकाले सेवाग्राहीले गुनासो गर्दै आएका थिए। जिल्ला प्रशासन कार्यालयले विषयगत कार्यालयको अवस्था मन्त्रालयहरूमा लेखेर पठाउने तयारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रिजालले कर्मचारीलाई अनुपस्थित रहेको स्थिति हेरेर सचेत गर्ने, स्पष्टीकरण सोध्ने र 90 दिनभन्दा बढी गैल भएको पाइएमा जागिरबाटै हटाउन सकिने बताउनुभयो।
बझाङमा पनि 9 जना कार्यालय प्रमुखसहित 114 जना कर्मचारी अनुपस्थित भेटिएका छन्। प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीसहितको टोलीले 15 सरकारी कार्यालयको छड्के अनुगमन गर्दा 114 जना कर्मचारी अनुपस्थित पाइएका हुन्। दशैं तिहारका बेला विदामा घर गएका कार्यालय प्रमुख तथा अन्य कर्मचारी कार्यालयमा उपस्थित भए नभएको, कार्यालयको कामकाजको बारेमा जानकारी लिन छड्के अनुगमन गर्दै नेपाल टेलिकमका कार्यालय प्रमुख शिवबहादुर केसी, जिल्ला शिक्षा कार्यालयका प्रमुख पदमराज जोशीसहित 13 जना कर्मचारी, जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अमरराज खत्रीसहित 7 जना कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तसहित 34 जना कर्मचारी, चैनपुर ताक्लाकोट सडक कार्यालयका प्रमुख दुर्गाप्रसादसहित 7 जना कर्मचारी, खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख शयन कुमार श्रेष्ठसहित 6 जना कर्मचारी अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिनुभयो। यस्तै नापी, जिल्ला समन्वय समिति, महिला तथा बालबालिका कार्यालयका प्रमुख पनि कार्यालयमा भेटिएका थिएनन्। सबै कर्मचारीलाई 3 दिनभित्र कार्यालयमा उपस्थित हुन र लिखित स्पष्टीकरण दिन प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनुभएको छ।
विगतका वाचा पुरा नगरेको भन्दै धनगढीको बुद्धचोकका बासिन्दाले राजनीतिक दलका नेताहरूलाई टोल प्रवेशमा निषेध गरेका छन्। वडा नम्बर 8 को बुद्धचोकका बासिन्दाले टोल छिर्ने बाटोमा ब्यानर टाँगेर चुनावी कार्यक्रम लिएर टोलमा नआउन राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका हुन्। उनीहरूले यसअघिका निर्वाचनमा गरेका वाचा पुरा गरेर मात्रै टोलमा प्रवेश गर्न आग्रह गरेका छन्। विगतका वाचा पुरा नभएको कारणले राजनीतिक दलका नेताहरूलाई बुद्धचोकदेखि दक्षिणका टोलहरूमा कुनै पनि चुनावी कार्यक्रम लिएर नआउन अनुरोध गर्दछौँ, स्थानीय बासिन्दाले टाँगेको ब्यानरमा उल्लेख छ। साथै विगतका चुनावमा चुनावी कार्यक्रम लिएर आउँदा यस क्षेत्रका पूर्व सांसद र मेयरले गरेका वाचा पुरा गरेमा निर्वाचन जिताउन जस्तोसुकै सहयोग गर्न तयार रहेको कुरा पनि ब्यानरमा उल्लेख गरिएको छ।
मोहनापुल अत्तरिया 6 लेन सडकको चौडाइ खुम्च्याउने चलखेलमा लागेका सडक वरिपरिका घर र जग्गाधनीहरूलाई धनगढी उपमहानगरपालिकाले पनि सघाएको छ। उपमहानगरपालिकाले सडकको चौडाइ 15 फिट घटाएर 165 फिटबाट 150 फिट कायम गराउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको छ। धनगढी उपमहानगरपालिकाले असोज 20 गते मन्त्रालयलाई सडकको मध्यबिन्दुबाट दुवैतिर 82.5 फिटको सट्टा 75 फिट चौडाइ कायम गराउनका लागि दबाब स्वरूप पत्र पठाएको छ। धनगढी उपमहानगरपालिकाका प्रतिनिधि पनि चौडाइ घटाउने चलखेलमा हिस्सेदार बनेपछि वरपरका बासिन्दाहरू आयोजना कार्यालयले पटक पटक सूचना जारी गर्दा समेत जग्गा खाली गर्नका लागि अटेरी गरिरहेका छन्। यसअघि मोहनापुल अत्रिया 6 लेन सडकको चौडाइ घटाउनका लागि केही वरपरका स्थानीय बासिन्दाहरू लागिरहेका थिए। त्यसमा धनगढी उपमहानगरपालिकाले पनि सघाएपछि धेरैपछि आएको विकासको योजना नै प्रभावित हुने सङ्केत देखिएको छ। तर विकास र समृद्धिका नारा बोक्दै जितेका जनप्रतिनिधिहरूले नै सडकको चौडाइ घटाउने चलखेल गरिरहेको भन्दै उपमहानगरपालिकाका जनप्रतिनिधिहरूको चर्को आलोचना भइरहेको छ। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
कैलालीको मोहनापुल अत्तरिया 6 लेनको सडक निर्माणका लागि सडक वरपरका संरचनाहरू भत्काउने सूचना जारी भएदेखि नै त्यसको विरोधमा लागेका सडक आसपासका केही स्थानीय बासिन्दाहरूको स्वार्थप्रतिका लागि धनगढी उपमहानगरपालिकाले पनि विकास विरोधी चलखेल सुरु गरेको हो। असोज 20 गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाइएको पत्रमा तत्कालीन मेयर खेमराज पाण्डेको अध्यक्षतामा 2061 साल मङ्सिर 28 गते उक्त सडकको चौडाइ 75 फिट दायाँ बायाँ छोडेर घरनक्सा पास गर्ने निर्णय गरेकाले पनि त्यसैलाई कायम गरिदिन आग्रह गरिएको छ। उपमहानगरपालिकाले नै सडकको चौडाइ घटाउने चलखेलमा सघाउ गरेपछि वरिपरिका घर र जग्गा धनीहरूले जग्गा खाली गर्न अटेरी गरिरहेका छन्। मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयका योजना प्रमुख मनिष कुमार शाह:
नगरपालिकाले मन्त्रालयलाई पदार्थ दियो भनेर मैले भर्खर थाहा पाएँ, म विभागबाट के कसो निर्देशन हुन्छ, मन्त्रालय हुँदै हो निर्देशन, अब भनौँ न त्यो डिसिजन त मेरो भन्दा बाहिरको लेभलको हो, त्यो कुरो पत्र अस्ति भर्खर असोज 30 गते दिनुभएको भन्ने सुने मैले, मैले त हेर्न थाहा छैन।
मोहनापुल अत्तरिया सडक आयोजनाले 6 लेनको सडकका लागि सडकको मध्यबिन्दुबाट 82.5 फिट दायाँ बायाँको जग्गा खाली गर्नका लागि पटक पटक सूचना जारी गरिसकेको छ। तर सडक आसपासका बासिन्दाले त्यसको अटेरी गर्दै आएका छन्। धनगढी उपमहानगरपालिकाले सडक दायाँ बायाँ 75 फिट छोडेर घर जग्गा पास गरेकाले सडकको सिमाना पनि त्यही अनुसार कायम हुनुपर्ने भन्ने उनीहरूको माग छ। तर आयोजना कार्यालयले पहिलो पटक सूचना जारी गर्ने बित्तिकै घर भत्काएकाहरू भने उपमहानगरपालिकाको यो पत्रपछि अन्यलमा परेका छन्। धनगढी चौराहाका स्थानीय बासिन्दा सुनिल कुमार केसी
तथा संचार विभाग बसेको घर त्यसलाई हामीले भत्काएर सिक्स लेन हुने त्यो अवधारणा अन्तर्गत हामीले जति चौडा बाटो भयो त्यति नै बढी विकास हुन जान्छ भन्ने हिसाबले हामीले आफ्नो जग्गा 4-5 फुट एक्स्ट्रा छोडेर बाटोको लागि भनेर भोलिको दिनमा पार्किङ सार्किङको सुविधाहरू चाहिन्छ भनेर त्यसरी हामीले घर निर्माण सुरु गर्यौँ। अब अहिले चाहिने जुन चाहिँ हाम्रो यो सिक्स लेनको बारेमा चलखेल भएर 4 लेन मात्र बनाउने जुन चलखेल भइरहेको छ यसको घोर भत्सना गर्दछौँ। 4 लेन पास हुन थाल्यो भनेपछि यसको लागि हामीले सङ्घर्ष समिति गठन गरेर यसको विरुद्धमा हामी शक्ति प्रदर्शन गर्नुपर्ने हो भने पनि हामी शक्ति प्रदर्शन राज्यको विरुद्धमा एउटा निकायको नगरपालिकाको निकायको विरुद्धमा हामी चाहिँ उत्रन बाध्य हुन्छौँ।
2031 सालको सडक ऐन अनुसार महाकाली राजमार्गमा पर्ने मोहनापुल अत्तरिया सडकको चौडाई 25-25 मिटर अर्थात् बीचबाट एकतर्फको मात्रै 82.5 फिट हो। यही चौडाई 2031 साल अषाढ 20 गते नेपाल राजपत्रमा पनि उल्लेख गरिएको छ। तर 75 फिटमा घर जग्गा पास गरेर बदमासी गरेको धनगढी उपमहानगरपालिकाले अहिले केही नगरवासीको स्वार्थका लागि यस क्षेत्रको विकासलाई नै अवरुद्ध पार्ने प्रयास गरेको आरोप लागेको छ। तर धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड भने यस्तो भन्नुहुन्छ,
त्यो पठाएको छ तर त्यो पठाउने क्रममा पनि 75-75 कुनै सम्झौता भएको छैन। 75-75 काम सुरु हुन्छ।
82 फिटमा गएको छ त आयोजनाले?
नै आयोजनाले 82 फिटमा आएको छ। योजना 82 फिट हो। 75 फिटमा कुनै घरहरू छ भने अहिले नचलाउने सहमति भएको छ। काम सुरु गर्ने कुरा भएको छ, त्यसमा कुनै समस्या छैन। 7 मिटर भनेको फुटपाथ हो तर त्यसले केही समस्या पार्दैन। 75-75मा गर्ने त्यहाँको सम्बन्धित पब्लिकसँग पनि सबैसँग सहमति भएको छ, त्यो काम अगाडि बढ्छ।
धनगढी उपमहानगरपालिकाले अहिलेसम्म सडकको केन्द्रबिन्दुबाट 75 फिट दायाँ बायाँ छोडी मोहनापुलदेखि बरडाणीसम्मको 6 किलोमिटर क्षेत्रमा झन्डै 1365 घर निर्माणको नक्सा पास गरेको छ। उपमहानगरपालिकाले घर निर्माणका लागि नक्सा पास गरे पनि झन्डै 7.5 फिट क्षेत्र दायाँ बायाँ 6 लेन सडकका लागि मुआवजा बिना खाली गर्नुपर्ने देखिएको छ। त्यसैले आयोजना कार्यालयले पटक पटक 25 मिटर दायाँ बायाँका संरचना खाली गर्न सूचना जारी गर्दै आएको छ। तर धनगढी उपमहानगरपालिकाले भने सडकको चौडाई 7.5 फिट दायाँ र 7.5 फिट बायाँ घटाउने प्रयास गरेको छ। तर कुनै पनि हालतमा मापदण्ड बाहिर गएर सडक निर्माण नगरिने दावी छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको। यसअघिका योजना प्रमुख नवीनमान श्रेष्ठले सडकको चौडाई घटाउन नमानेपछि उहाँको सरुवा गरिएको पनि चर्चा चलेको छ। तर विकास र समृद्धिका नारासहित उपमहानगरपालिकाका मेयर उपमेयर बनेकाहरू नै सडकको चौडाई खुम्च्याउन लागेपछि यो नगरको भविष्य के हुने आम नगरवासीले सोच्नुपर्ने विषय भएको छ। दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
के तपाईँले कोरिया जाने सोच बनाउनु भएको छ? आउनुहोस्, कोरियन भाषा परीक्षामा तपाईँलाई सफलताका साथ उत्तीर्ण गराउने वाचक गर्दछौँ।
विशेषताहरू: विश्व भाषा क्याम्पस काठमाडौँबाट 4th लेभलसम्मको कोरियन भाषा अध्ययन पश्चात 2008 कोरियन भाषा प्रशिक्षण गरिरहनुभएका अनुभवी प्रशिक्षकहरू,
हरेक हप्ता टेस्ट हुने अनि व्यावहारिक ज्ञानमा जोड दिइने,
प्रयोगत्मक शैक्षिक विधिद्वारा पठन पाठन गराइने,
कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको व्यवस्था गराइने। सम्पर्क हान्याङ कोरियन भाषा इन्स्टिच्युट कैलालीपुल धनगढी। सम्पर्क नम्बर 98511 56993।
विवेकशील साझा पार्टीको तर्फबाट कैलाली जिल्लाका 5 वटै निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभा सदस्यहरूको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको हुँदा विवेकशील साझा पार्टीका सम्पूर्ण निकायका कार्यकर्ता, शुभचिन्तक एवं समर्थक दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्तिक 16 गते बिहान ठिक 11:30 बजे धनगढी स्थित ट्राफिक चौराहामा उपस्थित भइदिनु हुन सादर अनुरोध गर्दछौ। विवेकशील साझा पार्टी। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। काङ्ग्रेस नेत्री डाक्टर आरजु राणा देउवाले यसअघिको संविधान सभा निर्वाचनमा शेरबहादुर देउवाले कैलालीमा गर्न नसकेका अधुरा पूर्वाधार अगाडि बढाउने बताउनु भएको छ। कैलाली 5 बाट प्रतिनिधि सभामा मनोनयन दर्ताका लागि धनगढी पुग्नुभएकी देउवाले आज धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो। उहाँले आफ्नो चुनावी एजेन्डा धनगढीको समृद्धि र विकास रहेको बताउनुभयो। त्रिनगर नाका स्तर उन्नति, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउने, यहाँको स्वास्थ्य तथा शिक्षाका पूर्वाधार निर्माण पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। 2 दिनदेखि धनगढीमा रहनुभएकी देउवालाई सहकर्मी शिवराज भट्टले तपाईँ त बर्दियाबाट चुनाव लड्ने चर्चा थियो तर अचानक कैलाली किन रोज्नु भयो भनेर सोधेका छन्।
म एकदम फ्रान्कली नै भन्छु होइन, बर्दियामा तीन क्षेत्र भए म त्यतैबाट पनि लड्न सक्थेँ किन मेरो माइतीको क्षेत्र, तर अब त्यहाँ भएन। म चाहिँ कैलालीको विकासमा पहिलादेखि इन्भल्भ भएको, यहाँको वस्तुस्थिति पनि मैले थाहा भएको र यहाँको समाज, मेरो बिहा गरेर म यतै सुदूरपश्चिम आएपछि मेरो चाहिँ एउटा सामाजिक कल्चरल जुन एउटा मान्छेको आइडेन्टिटी हुन्छ त्यो चाहिँ सुदूरपश्चिमसँगै गाँसिएको छ। मैले चाहिँ अब यो गौराको व्रतदेखि सबै नै राख्छु होइन, त्यस हुनाले सबभन्दा कम्फर्टेबल यो क्षेत्र हो, यहाँ मैले केही गरेर देखाउन पनि सक्छु र खास र धनगढी सहरको विकासमा चाहिँ मैले के योगदान गर्न सक्छु होला भनेर मैले धनगढी रोजेको।
अनुजी यसलाई माइती त्यागेर पहिलेको क्षेत्रबाट लडे भन्दा हुन्छ
त्यही भन्नुभयो हुन्छ।
प्रदेश नम्बर 7 को एउटा आर्थिक हब पनि हो, खास गरी के चाहिँ एजेन्डा हुन्छ तपाईँको यो पालिको चुनावमा?
अब धनगढीको लागि मेरो एजेन्डा भौतिक पूर्वाधार तयार पार्ने, किन आर्थिक समृद्धिको लागि, आर्थिक वृद्धि दर बढाउनको लागि जुन हाम्रो पार्टीले पनि भनेको छ डबल डिजिट वृद्धि दर, त्यसको लागि एउटा भौतिक पूर्वाधार तयार पार्ने र यहाँको जुन सामाजिक रूपमा अलि अपेक्षित वर्ग छ उनीहरूको एउटा लिभिङ स्ट्यान्डर्ड बढाउने र अर्को चाहिँ यहाँ चाहिँ शिक्षा र यहाँको स्वास्थ्य त्यसको सेवाहरूलाई पनि कसरी इम्प्रुभ गर्न सकिन्छ, किन मैले नेपालको अरू ठाउँमा पनि गरेर देखाएको पनि छु, मलाई आइडिया पनि छ, एक्सपिरियन्स पनि छ, चाहिँ धनगढीमा फोकस गरेर गर्न सकिन्छ कि जस्तो मलाई लागेको भएर दुई तिनवटा आफूले गर्न सक्ने काम छ भनेर म यहाँ आएको।
तपाईँ यो क्षेत्रबाट चुनाव लड्नुहुन्छ भन्ने चर्चा चलेसँगै बजारमा यसो चर्चा थियो, शेरबहादुर देउवाले डडेलधुरा पनि जित्नुभयो, कैलाली पनि जित्नुभयो अनि कैलाली छोडिदिनु भयो, अब आर्जु आउनु भएको छ त्यही त हो नि, जितेर जाने त होला नि भन्ने खालको यो आरोप चाहिँ कसरी चिर्नुहुन्छ कि तपाईँ यो पालिको चुनावमा? तपाईँलाई त यो आरोप जबरजस्त लाग्छ।
अफकोर्स शेरबहादुर देउवाले नेपाल पनि छोड्नु भएको होइन, सुदूरपश्चिमलाई पनि छोड्नु भएको होइन, धनगढी सहरलाई छोड्नु भएको होला, तर उहाँले धनगढी सहरको विकास, यहाँको प्रगति, यहाँको जनताको जहिले पनि उहाँको मुटुको माझमा यहाँको जनता पनि बसेकै छन् र यहाँ हुनुपर्ने विकासको कामहरू जस्तो जनताको तटबन्धन योजनाहरू उहाँले नै यहाँबाट बोलेर गएपछि हाल्नु भएको हो। अब मेरो सवालमा चाहिँ के हो भने अहिलेको संविधानले एउटा क्षेत्र बाहेक अरू क्षेत्रमा उठ्न पनि पाइँदैन, लड्न पनि पाइँदैन, म यी नै लड्छु, यी नै बस्छु र मेरो चाहिँ कमिटमेन्ट, मैले प्रतिबद्धता देखाएपछि मैले प्रतिबद्ध भएरै काम गरेर देखाउँछु।
उहाँले पनि 2070 सालको संविधान सभाको चुनाव लड्दाखेरि यहाँले भने जस्तै जनताको तटबन्ध बनाउँछु, यो गरी फन्टाको नाकालाई स्तरोन्नति गरेर यहाँ चाहिँ आर्थिक हब बनाउँछु लगायतका धेरै कुरा भन्नुभएको थियो, तर अहिलेसम्म पनि खासै प्रगति भएको देखिँदैन।
मलाई टिम चाहिन्छ, हेर्नुहोस् एक्लै मान्छेले सक्दैन, उहाँले पनि यहाँको मान्छेहरू अलि सचेत सजग र यताबाट पनि पुस गराए अवश्य हुन्थ्यो तर यहाँबाट पनि पुस भएन। तर मेरो चाहिँ के हो भने मैले जित्ने भनेको म लगायत दुईटा प्रदेशमा पनि मान्छेहरू उठ्छन् अहिले उम्मेदवारहरू, उहाँहरूको पनि टिम बन्छ, अहिले हाम्रो मेयर र डेप्युटी मेयर पनि हाम्रै पार्टीको हुनुहुन्छ, हामी 5 जनाको तपाईँले एउटा टिम बनाइदिनु भयो भने अनि हेर्नुहोस् के चाहिँ यो ठाउँमा हुन सक्छ।
जुन यो अहिले देशमा राजनीतिक ध्रुवीकरण भएको छ, वाम गठबन्धन पनि भएको छ, अब कैलालीमा वाम गठबन्धनसँग तपाईँको भिडन्त हुन्छ, कतिको सहज छ जित्छु भन्नेमा?
मलाई लाग्छ कैलालीको जनताहरू सचेत हुनुहुन्छ, उहाँ सुसूचित हुनुहुन्छ र ममा र वाम गठबन्धनमा उठ्नु भएको उम्मेदवारको बिचमा के कुरामा तुलना गर्न सकिन्छ होला, कस्तो किसिमको मान्छेलाई हामीले रोज्नु पर्छ होला भन्ने सोचाए मलाई लाग्छ उहाँहरूमा हुन्छ होला र मैले गर्न सक्ने कामहरू र मैले गरिसकेको कामहरू, किन मान्छेले भोट हाल्दा मान्छेको इतिहास पनि हेर्छ र मेरो गत 15-20 वर्षको इतिहास र अरू क्यान्डिडेटहरूको 15-20 वर्षको इतिहास निहालेर हेऱ्यौँ भने मलाई भोट हाल्छ कि भन्ने चाहिँ मेरो आशा छ।
एउटा राजनीतिक विश्लेषण हुन थालेको छ अहिले, शेरबहादुर देउवा 4 पटक प्रधानमन्त्री भइसक्नुभयो, अबको प्रधानमन्त्री आर्जु राणा देउवा हो भन्ने चर्चा पनि राजनीतिक विश्लेषकहरू भन्न थालेका छन्, त्यही सल्लाह भएको छ?
त्यो तपाईँले भन्नुभएको मैले त अब सपनामा नसोचेको कुरा हो होइन, शेरबहादुर देउवाजी अझै पनि प्रधानमन्त्री हुनुहुन्छ, उहाँको प्रधानमन्त्रीत्व र उहाँको राजनीतिक लिडरसिप यो कन्ट्रीलाई अझ पनि जरुरी छ, एटलिस्ट यो आउने इलेक्सन पछिको 5 वर्षमा उहाँ जस्तो व्यक्तित्व प्रधानमन्त्री नहुनु भयो भने अझ पनि संविधानलाई खतरा छ म भन्छु।
भन्छ नि अब त्यो एउटा लिगेसी थाम्दै आउँदै भनेपछि त्यो त त्यो सल्लाह भएको छ,
त्यो सल्लाह त भएको छैन, तर तपाईँले यस्तो कुरा सुनाउनु हुँदा म चाहिँ भित्र मनदेखि चाहिँ लड्डु फुटाएछ, हेर्नुहोस् भन्दा भावीमा मेरो पनि चान्स आइहाल्छ कि भनेर, तर मैले चाहिँ आफूलाई त्यसरी सोचेको छैन।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपालमा कम्युनिजम शासन लागू हुन नसक्ने बताउनु भएको छ। आज धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बलायरले नेपाली जनताले लोकतन्त्रको पूर्ण अभ्यास गरेकोले कम्युनिजम शासन लागू गर्न नसकिने बताउनु भएको हो। उहाँले वाम एकता हुँदा पनि यसलाई नेपाली जनताले हराएर लोकतान्त्रिक शक्तिलाई विजयी गराउने दावी गर्नुभयो। मन्त्री बलायरले सबै नेताहरू सचिएर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभयो।
नेपाली जनताले मनग्य रूपमा लोकतन्त्रको मनग्य प्र्याक्टिस लिइसकेका कारणले कुनै पनि हालतले कम्युनिजमको बाटोमा चाहिँ नेपाली समाज र नेपाली जनता जाने छैन, जाने कुनै संकेत पनि छैन। त्यसैले हावामा एकता हुनेछ, कार्यकर्ता कार्यकर्ता र स्वार्थ स्वार्थमा त्यो एकता हुनेछ, जनतामा त्यो एकता जाने छैन। त्यो एकतालाई निर्वाध रूपमा काङ्ग्रेसले आफूलाई पनि परिमार्जित गरेर हामीले पनि हाम्रा नेताहरूलाई परिमार्जित हुनका लागि तपाईँहरूका गल्ती हाम्रा गल्ती मैले गरेका गल्तीहरूलाई पनि मैले स्वीकार गर्दै आगामी दिनहरूमा ती गल्तीहरूलाई नदोहोऱ्याउने गरी जनतासँग बाचा गर्दै लोकतन्त्रको मूल मियोमा टेकेर हामी जनता र राष्ट्रलाई शिरोधारे गरेर अगाडि बढ्ने कुरामा एउटा नयाँ कार्ययोजना सुरु गरेर जनताका बीचमा जाने।
मन्त्री बलारले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनमा नयाँ प्रविधिको प्रयोग गर्ने तयारी थालिएको बताउनुभयो। उहाँले यातायातका साधनमा जीपीएस राखेर सवारी साधनलाई नियन्त्रणको प्रयास गरिने तयारी थालिएको जानकारी दिनुभयो।
एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत काङ्ग्रेस नेताहरू पराजित मानसिकताबाट अत्तालिएको बताउनु भएको छ। बैतडीको खोडफीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै रावलले देउवाले वाम गठबन्धनको सरकार बने रुन पनि नपाइने अभिव्यक्ति त्यसैको उपज भएको बताउनु भएको हो। रावलले एमाले माओवादी गठबन्धनले बहुमत ल्याउने पक्का भएपछि काङ्ग्रेस नेताहरू आत्तिएको र आगामी निर्वाचनपछि काङ्ग्रेस रुन पनि सक्ने नसक्ने अवस्थामा पुग्ने उहाँले बताउनुभयो। यसैबीच राष्ट्रिय प्रजातन्त्रका पूर्व केन्द्रीय सदस्य तथा प्रदेश नम्बर 7 संयोजक पुष्कर राज जोशी लखाभाइ लगायत रापरपाका निर्वाचित जनप्रतिनिधिहरू समेत एमालेमा प्रवेश गरेका छन्। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
भर्ना खुल्यो। उच्च शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान भएको 2017 सालमा स्थापित यस डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा प्रदेश नम्बर 7 पहिलो पटक त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ प्राविधिक विषय ब्याचलर अफ कम्प्युटर अप्लिकेसन बिसिएमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। आवश्यक न्यूनतम योग्यता तथा भर्ना कार्यक्रम कुनै पनि विषयमा प्रवीणता प्रमाणपत्र तह वा +2 कम्तीमा 50% अङ्क ल्याई उत्तीर्ण भएको आवेदन फारम भरी बुझाइसक्नु पर्ने अन्तिम मिति यही कार्तिक 24 गतेसम्म विलम्ब शुल्क सहित फारम भरी बुझाइसक्नु पर्ने अन्तिम मिति मङ्सिर 3 गतेसम्म प्रवेश परीक्षा लिखित मङ्सिर 9 गते प्रवेश परीक्षाको नतिजा प्रकाशन मङ्सिर 14 गते अन्तर्वार्ता मङ्सिर 18 गते अन्तिम नतिजा प्रकाशन मङ्सिर 20 गते भर्ना सुरु मङ्सिर 21 गतेदेखि कक्षा सुरु मङ्सिर 29 गतेदेखि भर्ना आवेदन फारम तोकिएको शुल्क तिरी क्याम्पसबाट प्राप्त गर्न सकिनेछ वा विद्यार्थीले सोझै क्याम्पसको वेबसाइट www.dmc.edu.np अथवा www.tufohss.edu.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। विस्तृत जानकारीको लागि क्याम्पसको फोन नम्बर 0994111110 सम्पर्क राख्नुहोला। क्याम्पस प्रमुख डोटी बहुमुखी क्याम्पस सिलगढी डोटी।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू
नर्मलदेखि डिलक्स सम्मका रूमहरू
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट
सेफ्टी कार पार्किङ
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज
कस्टमर पिकअप ड्रप अन रेन्टल
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड चटकपुर 3 धनगढी कैलाली
सम्पर्क नम्बर 091-417-544 वेबसाइट www.hotelflora.com.np इमेल info@hotelflorahospitality।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। मङ्सिर 21 गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि प्रदेश नम्बर 7 5 जिल्लामा मनोनयनको तयारी गरिएको छ। भोलि 5 जिल्लामा बिहान 10 बजेदेखि मनोनयन दर्ता हुने क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ। प्रदेश नम्बर 7 5 जिल्ला कैलाली कञ्चनपुर डोटी डणलधुरा र अछाममा 12 प्रतिनिधि सभा र 24 प्रदेश सभाका सांसदका लागि मङ्सिर 21 गते निर्वाचन हुनेछ। कैलालीमा मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय निर्वाचन अधिकारी मोहन अरियालले जानकारी दिनुभयो। कैलालीमा मनोनयन दर्ताका लागि आज बसेको सर्वदलीय बैठकले छुट्टा छुट्टै समय तोकेको छ। विवेकशील साझा पार्टीलाई 12:30 1:30, नयाँ शक्तिका लागि 1 वाम गठबन्धनका लागि 1:30-2, काङ्ग्रेसका लागि 2:30-3, राष्ट्रिय जनमोर्चाका लागि 3:30-4 र मालेका लागि 4 समय मनोनयन दर्ताको लागि तोकिएको निर्वाचन अधिकारी अरियालले जानकारी दिनुभयो। पाँच बजेसम्म मनोनयन दर्ता जारी रहनेछ। भोलि मनोनयन दर्तापछि पर्सि दावी विरोधका लागि समय दिइएको छ भने 19 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै मनोनयन दर्ताका लागि प्रदेश नम्बर 7 का शीर्ष नेताहरू गृह जिल्लामा पुगेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, एमालेका उपाध्यक्ष भीम रावल, काङ्ग्रेस नेत्री आरजु देउवा राणा लगायतका नेताहरू गृह क्षेत्रमा पुगिसकेका छन् भने अन्य आउने क्रममा छन्।
विवेकशील साझा पार्टीले पनि कैलाली निर्वाचन क्षेत्र नम्बर 5 प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार तोकेको छ। विवेकशील साझा पार्टीको आज बसेको प्रदेश समितिको बैठकले कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीलाई प्रतिनिधि सभाका लागि उम्मेद्वार तोकेको छ। भण्डारी होटेल साथीका सञ्चालक पनि हुन्। यस्तै निर्वाचन क्षेत्र नम्बर 5 प्रदेश सभाका लागि खबाट पर्यटन तथा होटल व्यवसायी प्रकाश चन्द्र भट्टलाई चयन गरेको छ। भट्ट होटल रोबसका सञ्चालक, पर्यावरण तथा वन पैदावार व्यवसायी संघका क्षेत्रीय अध्यक्ष पनि हुन्। यस्तै प्रदेश क्षेत्र नम्बर कबाट पर्यटकीय क्षेत्र भादा होमस्टेका नारायण चौधरीलाई उम्मेद्वार तोकेको छ। चौधरी त्यस क्षेत्रका चर्चित व्यवसायी हुन्। प्रतिनिधि सभाका लागि उम्मेद्वार दिनेशराज भण्डारीले आफूहरूले निजी क्षेत्रबाट धेरै लोकप्रिय काम गरेकाले त्यो प्लेटफर्मले मात्रै देश सेवा पुरा नहुने भएकाले राजनीतिमा आएर प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएको बताउनु भयो।
अब क्षेत्र नम्बर 5 हामीले पहिलेदेखि सुदूरपश्चिमको विकासको लागि धेरै कामहरू गरेका छौँ, आफ्नै जे जिम्मेवारी आजसम्म पाएका छौँ र अरू पनि यो क्षेत्रको विकासको लागि जस्तै खुटिया दिपाइल सडक निर्माणको कुरा छ, म संयोजक भएर आफैले त्यसलाई सर्वे गरेर सुरुवात गरेका छौँ। सुदूरपश्चिममा चाहिँ महोत्सवहरूदेखि लिएर विभिन्न कामहरू गर्दाखेरि हामीले प्राइभेट सेक्टरबाट जे गरेका छौँ धेरै कामहरू गर्नको लागि चाहिँ त्यो प्लेटफर्ममा मात्रै पुगेन र जनताको समृद्धिको लागि हामीले चाहिँ एउटा राष्ट्रिय स्तरकै पार्टी बनेर त्यसमा प्रतिनिधित्व गरेपछि मात्रै त्यो सम्भव छ भनेर उम्मेदवारी दिएको।
प्रदेशसभाबाट उम्मेद्वार प्रकाश चन्द्र भट्टले पनि आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बेला आएकाले आफूले उम्मेद्वारी दिएको बताउनुभयो। उहाँले कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर आर्थिक विकास गर्ने दिन आएको बताउनुभयो।
विकास र समृद्धितिर लाग्नु पर्यो। नेपाली हुनुको गर्वसहित विश्वमा नेपालले यति चाँडो विकास गर्न सक्यो भन्ने जाओस्, त्यसैका लागि हाम्रो उम्मेदवारी हो। राष्ट्रिय अर्थतन्त्रलाई के गरी बलियो गर्न सकिन्छ, जलस्रोत, पर्यटन, कृषि मध्ये वर्गीकृत रूपमा पहिलो प्राथमिकता कसलाई दिइकन राष्ट्रिय आय वृद्धि गराउने, देश बनेपछि नेपाली बन्छ भन्ने हाम्रो चाहना हो र त्यही अनुरूप हामी जनता कहाँ जान्छौँ।
प्रदेश कबाट उम्मेद्वार नारायण चौधरीले आफू भादामा व्यापार व्यवसाय पनि शून्यबाट सुरु गरेर सफलता हासिल गरेकाले राजनीतिमा पनि आफूले शून्यबाटै सुरु गरेर देश सेवा गर्ने भावनाले उम्मेदवारी दिएको बताउनुभयो।
जति मतलब चुनाव आए पनि जति नेताहरू भोट माग्ने बेला चाहिँ अर्कै दाँचा गर्छन्, त्यसपछि व्यवहारमा चाहिँ अर्कै ल्याउँछन्। मेरो विचार चाहिँ त्यो हो कि म जे बोल्छु त्यो गरेरै छोड्ने विचार हो। त्यसैले म चाहिँ एकदमै अब जस्तै अब 0 पोइन्टबाट उठेको व्यक्ति अब 0 पोइन्टबाट मैले सुरु गर्ने सोचमा आएको छु।
यस्तै विवेकशील साझा पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर 4 पनि उम्मेद्वारको टुङ्गो लगाएको छ। प्रतिनिधि सभाका लागि पूर्व फुटबल खेलाडी तथा मदरल्यान्ड युवा क्लबका अध्यक्ष गोपाल चौधरीले टिकट पाउनु भएको छ। यस्तै प्रतिनिधि सभा क क्षेत्रमा धनबहादुर बोगटी धीरेन र ख निर्वाचन क्षेत्रका लागि एकगेराज हमाल योगेन्द्रले टिकट पाएका छन्। बोगटी कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानका पूर्व अध्यक्ष र बुद्धिचाल संघका केन्द्रीय सदस्य हुन् भने हमाल जनकल्याण सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल र प्याप्सन कैलालीका जिल्ला कोषाध्यक्ष हुन्।
बझाङबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनावी मैदानमा उत्रेका सबै उम्मेद्वारहरूले बहुप्रतीक्षित चैनपुर ताक्लाकोट सडकलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। रेडियो र पत्र पत्रिकामा दिने अन्तर्वार्तादेखि लिएर आमसभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरूले आफूले जितेमा आफ्नै कार्यकालभित्रै चैनपुर ताक्लाकोट सडक निर्माण गर्ने आश्वासन दिन थालेका छन्। यो चीन र भारतलाई सबैभन्दा नजिकको दूरीबाट जोड्ने त्रिदेशीय सडक मार्ग हो। नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार रहेका पृथ्वी बहादुर सिंहले बझाङी जनताले आफूलाई जिताए आफ्नै कार्यकालमा चैनपुरबाट तिब्बतसम्म गाडी गुडाएर देखाउने बताउनुभयो। यता सरकारको कुनै प्राथमिकतामा नै नपरेको ताक्लाकोट सडकलाई आफ्नो पार्टीको सरकारले महत्त्व दिएकोले यसको जस एमालेलाई दिनुपर्ने वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार भैरव बहादुर सिंहले बताउनुभयो। उहाँले आफ्नो दलको सरकारले नै ताक्लाकोट सडक निर्माणको काम सुरुवात गरेकोले आफूले जितेमा मात्र निर्माण कार्य छिटो पुरा हुने दावी गर्नुभयो। यस्तै प्रदेश सभामा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरूले पनि बझाङ्गीहरूको अन्तर्राष्ट्रिय सडकको सपना पुरा गर्नका लागि आफूहरूले ताक्लाकोट सडकलाई नै प्रमुख एजेन्डा बनाएको बताएका छन्। ताक्लाकोट सडक खुलेमा त्रिउद्देश्य व्यापारको ठूलो ढोका खुल्ने र यसले व्यापार पर्यटन लगायतका विभिन्न क्षेत्रमा ठूलै हलचल ल्याउने भएकोले आफूले पनि यो सडक निर्माण गर्ने कुरालाई नै प्रमुख एजेन्डा बनाएको हिमालयको तर्फबाट प्रदेशका उम्मेद्वार अर्जुन थापाले बताउनुभयो।
र कैलालीका हत्या गरिएका पत्रकार जेपी जोशीको विषयमा पुनः अनुसन्धान गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निर्देशन दिनुभएको छ। हत्या गरिएका पत्रकार जोशीको हत्या र पत्ता लाग्न नसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले त्यसको पुनः अनुसन्धान गर्नका लागि कैलालीका प्रहरी प्रमुख प्रहरी परीक्षक जनकराज पाण्डेलाई निर्देशन दिनुभएको हो। पत्रकार विरुद्धको अपराध विषयक धनगढीमा आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले जोशीका मिसिलहरू अदालतमा सुरक्षित गर्दै घटनालाई फेरि अनुसन्धान गरी दोषी पत्ता लगाउन निर्देशन दिनुभयो। आफू पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध रहेको आश्वासन दिँदै रिजालले पत्रकारहरूसँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिनुभयो। जोशीको 2065 असोज 22 गतेदेखि बेपत्ता भएकोमा मङ्सिर 13 गते अत्रियाको जङ्गलमा कङ्काल फेला परेको थियो, तर त्यसपछि गरिएको डिएनए परीक्षणमा फरक पाइएपछि प्रहरीले अनुसन्धान छोडेको थियो। फ्रिडम फोरमले पत्रकार विरुद्धको अपराध दण्डहीनताको अन्त्य दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि भएका कुटपिट व्यवहारको बारेमा पछिल्लो एक वर्षको तथ्याङ्क सार्वजनिक गरिएको थियो। कार्यक्रममा पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा र पत्रकार उमित बाक्सनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कैलालीका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। अब जाँदा जाँदै यस प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
धनगढीका सरकारी कार्यालयमा 500 कर्मचारी अनुपस्थित, जिल्ला प्राविधिक कार्यालयका 24 कर्मचारी मध्ये प्रमुख सहित 22 बेपत्ता।
धनगढी उपमहानगरपालिकाद्वारा मोहना पुल अत्रिय सडकको चौडाई घटाउने चलखेल, सडकको 15 फिट चौडाई घटाउन मन्त्रालयलाई पत्र, विकास विरोधी कार्य गरिरहेको भन्दै जनप्रतिनिधिहरूको चर्को आलोचना।
विगतका बाचा पुरा नगरेको भन्दै धनगढीको बुद्ध चोकका बासिन्दाद्वारा राजनीतिक दलको नेताहरूलाई टोल प्रवेशमा निषेध, पहिलेका बाचा पुरा नगरी टोल नछिर्न चेतावनी।
र बझाङका उम्मेद्वारहरूको मुख्य एजेन्डा चैनपुर ताक्लाकोट सडक निर्माण, भोलि हुने दोस्रो चरणको मनोनयनका लागि शीर्ष नेताहरू गृह जिल्लामा।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन 10:00 प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।